بسم اللہ الرحمن الرحیم، ملفوظات حضرت مسیح موعود، 3 نومبر سن 1901۔ فرمایا، ایک ضروری اور غور طلب سوال ہے جس کو کل دنیا کی قوموں اور سب مذہبوں نے اپنی اپنی جگہ محسوس کیا ہے، اور وہ سوال یہ ہے کہ انسان کیوں کر بچ سکتا ہے؟ یہ سوال حقیقت میں ہر انسان کے اندر سے پیدا ہوتا ہے جبکہ وہ دیکھتا ہے کہ کس طرح پر نفس بے قابو ہو جاتا ہے اور مختلف قسم کے خیالات فاسدہ بدکاری کے آ کر اس کو گھیر لیتے ہیں۔ ان گناہوں سے بچنے کے واسطے ہر قوم نے کوئی نہ کوئی ذریعہ قرار دیا ہے اور کوئی ہیلا نکالا ہے۔ عیسائیوں نے اس عام ضرورت اور سوال سے فائدہ اٹھا کر ایک ہیلا پیش کیا ہے کہ مسیح کا خون نجات دیتا ہے۔ سب سے اول یہ دیکھنا ضروری ہے کہ نجات ہے کیا چیز۔ نجات کی حقیقت تو یہی ہے کہ انسان گناہوں سے بچ جاوے اور فاسقانہ خیالات آ کر دل کو سیاہ کرتے ہیں، ان کا سلسلہ بند ہو کر سچی پاکیزگی پیدا ہو۔ اب ہم دیکھتے ہیں کہ عیسائیوں نے گناہ سے بچنے کی ضرورت کو محسوس کیا اور اس سے فائدہ اٹھا کر نجات طلب لوگوں کے سامنے یہ پیش کر دیا کہ مسیح کا خون ہی ہے جو گناہوں سے بچا سکتا ہے۔ مگر ہم کہتے ہیں کہ اگر مسیح کا خون یا کفارہ انسان کو گناہوں سے بچا سکتا ہے، تو سب سے پہلے ہم یہ دیکھنا چاہتے ہیں کہ کفارے میں اور گناہوں سے بچنے میں کوئی رشتہ بھی ہے یا نہیں ہے۔ جب ہم غور کرتے ہیں تو صاف معلوم ہوتا ہے کہ ان دونوں میں باہم کوئی رشتہ اور تعلق نہیں۔ مثلا اگر ایک مریض کسی طبیب کے پاس آوے تو طبیب اس کا علاج کرنے کے بجائے اسے یہ کہہ دے، تو میری کتاب کا جز لکھ دے، تیرا علاج یہی ہے، تو کون عقل مند اس علاج کو قبول کرے گا؟ بس مسیح کے خون اور گناہ کے علاج میں اگر یہی رشتہ نہیں ہے تو اور کون سا رشتہ ہے؟ یا یوں کہو کہ ایک شخص کے سر میں درد ہوتا ہو اور دوسرا آدمی اس پر رحم کھا کر اپنے سر میں پتھر مارے اور اس کے درد سر کا اسے علاج تجویز کرے، یہ کیسے ہنسی کی بات ہے؟ بس ہمیں کوئی بتاوے کہ عیسائیوں نے ہمارے سامنے پیش کیا ہے، جو کچھ وہ پیش کرتے ہیں وہ تو ایک قابل شرم بناوٹ ہے۔ گناہوں کا علاج کیا؟ یسوع کی خودکشی، جس کو گناہوں سے پاک ہونے کے واسطے کوئی حقیقی رشتہ بھی نہیں۔ ہم بارہ حیران ہوتے ہیں کہ حضرت مسیح کو یہ سوجی کیا جو دوسروں کو نجات دلانے کے لیے آپ صلیب اختیار کی۔ اگر وہ اس صلیب کی موت سے جو لعنت تک لے جاتی ہے اور عیسائیوں کے قول اور اعتقاد کے موافق کفارے کے لیے لعنتی ہو جانا ضروری ہے، کیونکہ وہ گناہوں کی سزا ہے، اپنے آپ کو بچاتے اور کسی معقول طریق پر بنی نوع کو فائدہ پہنچاتے، تو وہ اس خودکشی سے بدرجہ بہتر اور مفید ہوتا۔ غرض کفارے کے ابطال پر یہ زبردست دلیل ہے، اور کفارے میں باہم کوئی رشتہ نہیں۔ پھر دوسری دلیل اس کے باطل ہونے پر یہ ہے کہ کفارے نے اس فطری خواہش کو کہ گناہوں سے انسان بچ جاوے کہاں تک پورا کیا؟ اس کا جواب صاف ہے کہ کچھ بھی نہیں۔ چونکہ تعلق کوئی نہ تھا، اس لیے کفارہ گناہوں کے جوش اور سیلاب کو روک نہ سکا۔ اگر کفارے میں گناہوں سے بچانے کی کوئی تاثیر ہوتی تو یورپ کے مرد و عورت گناہوں سے ضرور بچے رہتے۔ ہر قسم کے گناہ یورپ کے خواص و عام میں پائے جاتے ہیں۔ اگر کسی کو شک ہو تو وہ لندن کے پارکوں اور پیرس کے ہوٹلوں میں جا کر دیکھ لے کہ کیا ہوتا ہے۔ زنا کی کثرت خوف دلاتی ہے کہ کہیں زنا کے جواز کا ہی فتویٰ نہ ہو جاوے، گو عملی طور پر تو نظر آتا ہے۔ شراب کا استعمال اس قدر کثرت سے بڑھتا جاتا ہے کہ کچھ روز ہوئے ایک عورت نے کسی ہوٹل میں پینے کو پانی مانگا، تو انہوں نے کہا کہ پانی تو برتن دھونے یا نہانے وغیرہ کا کام آتا ہے، پینے کے لیے تو شراب ہی ہوتی ہے۔ بس اب غور کر کے دیکھو کہ گناہ کے سیلاب کو روکنے کے واسطے خون مسیح تو بند کافی نہیں ہوا، بلکہ اپنی راہ میں اس نے پہلے بندوں کو بھی توڑ دیا۔ اور پوری آزادی اور عبادت کے قریب پہنچا دیا. اب سوال یہ پیدا ہوتا ہے کہ کفارہ تو بے شک گناہوں سے بچا نہیں سکتا, مگر کیا اور طریق ہے بھی جس سے انسان گناہوں سے بچ جاوے؟ میں کہتا ہوں کہ ہاں علاج ہے اور ضرور ہے, اور وہ علاج یقینی علاج ہے, مگر جیسے سچی باتوں کے ساتھ مشکلات ہوتی ہیں ویسے یہ علاج بھی مشکلات سے خالی نہیں. یہ یاد رکھو کہ جھوٹ کے ساتھ مشکلات نہیں ہوتی ہیں. مثلا ایک کیمیاگر جو یہ کہتا ہے کہ میں ایک دم میں 1000 کا 2000 بنا دیتا ہوں, وہ مشکلات اس فیل کے لیے نہیں رکھتا. لیکن ایک ذمہ دار کو کس قدر مشکلات کا سامنا ہوتا ہے, یہ ایک تاجر کو اپنے مال کو کس طرح خطرے میں ڈالنا پڑتا ہے, ایسا ہی ایک ملازم قسم قسم کی پابندیوں اور ماتحتیوں کے نیچے آ کر کے ان مشکلات میں ہے. بس تم سہل باتوں سے ڈرو جو تھونک مار کر سب کچھ بنا دینا چاہتے ہیں, وہ خطرناک عیار ہیں. میرا مطلب یہ ہے کہ عیسائیوں کو گناہ کا علاج تو بجز عبادت کے کوئی فائدہ نہیں پہنچاتا. عیسائی باش ہر چی خواہی بکن, اور یہی وجہ ہے کہ اس مسئلہ کے اعتقاد کی وجہ سے دہریت کی رگ پیدا ہو جاتی ہے, اور یہی وجہ ہے کہ انسان گناہ پر دلیر ہو جاتا ہے. اور جس قدر سنب الفار کے مولک تاثیر کی حیبت اس کو اس کے کھانے سے باز رکھتی ہے, اس قدر بھی خدا کی حیبت اس کو نافرمانی سے نہیں روکتی. اس کی وجہ یہی ہے کہ وہ خدا کی عظمت, اس کی حیبت, جلال اور اقدار سے بے خبر ہے. تبھی تو نافرمانی اور سرکشی کو ایک معمولی بات سمجھتا ہے اور گناہ پر دلیر ہو جاتا ہے اور نہیں ڈرتا. ادنا درجے کے حکام اور ان کی چپراسیوں تک کی نافرمانی سے اس کی جان گھٹ جاتی ہے, مگر خدا کے نافرمانی سے اس کے دل پر لرزہ نہیں پڑتا, کیونکہ خدا شناسی کی معرفت اسے نہیں ملے گی. اسے صاف معلوم ہوتا ہے کہ گناہ کا علاج جو ہم دنیا کے سامنے پیش کرتے ہیں سوائے اس کے دوسرے علاج نہیں ہے, اور وہ یہی ہے کہ خدا کی معرفت لوگوں کو حاصل ہو. تمام سعادت مندیوں کا مدار خدا شناسی پر ہے, اور نفسانی جذبات اور شیطانی محرکات سے روکنے والی صرف ایک ہی چیز ہے جو خدا کی معرفت ایک کاملہ کہلاتی ہے, جسے پتہ لگ جاتا ہے کہ خدا ہے, وہ بڑا قادر ہے, وہ ذو العذاب شدید ہے. یہی ایک نسخہ ہے جو انسان کی متمردانہ زندگی پر ایک بسم کرنے والی بجلی گراتا ہے. بس جب تک انسان آمنت باللہ کی حدود سے نکل کر عرفت اللہ کی منزل میں قدم نہیں رکھتا, اس کا گناہوں سے بچنا محال ہے. ایک ایسی صداقت ہے جس کو ہم جھٹلا نہیں سکتے. ہمارا روزانہ تجربہ اس عمر کی دلیل ہے کہ جسے انسان ڈرتا ہے اس کے نزدیک نہیں, کہ سانپ ڈس لیتا ہے اور اس کا ڈسا ہوا ہلاک ہو جاتا ہے, تو کون دانش مند ہے جو اس کے منہ میں اپنا ہاتھ دینا تو درکنار کبھی ایسے سوٹے کے نزدیک بھی جانا پسند کرے جس سے کوئی زہریلا سانپ مارا گیا ہو؟ اسے خیال ہوتا ہے کہ کہیں اس کے زہر کا اثر اس میں باقی نہ ہو. اگر کسی کو معلوم ہو جائے کہ فلاں جنگل میں شیر ہے تو ممکن نہیں کہ وہ اس میں صبر کر سکے یا کم از کم تنہا جا سکے. بچوں تک میں یہ مادہ اور شعور موجود ہے کہ جس چیز کے خطرناک ہونے کا ان کو یقین دلایا گیا ہے وہ اسے ڈرتے ہیں. جب تک انسان میں خدا کے معرفت اور گناہوں کے زہر کا یقین پیدا نہ ہو, کوئی اور طریق خواہ کسی کی خودکشی ہو یا قربانی کا خون نجات نہیں دے سکتا. اور گناہ کی زندگی پر موت وارد نہیں کر سکتا. یقیناً یاد رکھو کہ گناہوں کا سیلاب اور نفسانی جذبات کا دریا بجز اس کے رک نہیں سکتا کہ ایک چمکتا ہوا یقین اس کو حاصل ہو کہ خدا ہے اور اس کی تلوار ہے جو ہر ایک نافرمان پر بجلی کی طرح گرتی ہے. جب تک یہ پیدا نہ ہو گناہ سے بچ نہیں سکتا. اگر کوئی کہے کہ ہم خدا پر ایمان لاتے ہیں اور اس بات پر بھی ایمان لاتے ہیں کہ وہ نافرمانوں کو سزا دیتا ہے مگر گناہ ہم سے دور نہیں ہوتے, میں جواب میں یہی کہوں گا کہ یہ جھوٹ ہے اور نفس کا مغالطہ ہے. سچے ایمان اور سچے یقین اور گناہ میں باہم عداوت ہے. جہاں سچی معرفت اور چمکتا ہوا یقین خدا پر ہو وہاں ممکن نہیں کہ گناہ رہے. انسانی فطرت میں یہ خاصہ جبکہ موجود ہے کہ سچی معرفت نقصان سے بچا لیتی ہے، جیسا کہ سانپ یا شیر یا زہر کی مثال سے بتایا گیا ہے. پھر یہ بات کیوں کر درست ہو سکتی ہے کہ ایمان بھی ہو اور گناہ بھی دور نہ ہو؟ میں دیکھتا ہوں کہ ان فری میسنوں میں ماس ایک روب کا سلسلہ ان کے اسرار کے اظہار سے روکتا ہے اور کچھ نہیں. پھر خدا کی عظمت و جبروت پر ایمان گناہ سے نہیں بچا سکتا؟ بچا سکتا ہے اور ضرور بچا سکتا ہے. پس گناہ سے بچنے کے لیے حقیقی راہ خدا کے تجلیات ہیں، اور اس سانگ کو پیدا کرنا شرط ہے جو خدا کی عظمت کو دیکھ لے، اور اس یقین کی ضرورت ہے جو گناہ کے زہر پر پیدا ہو. زمین سے تاریکی پیدا ہوتی ہے، اور آسمان اس تاریکی کو دور کرتا ہے اور ایک روشنی عطا کرتا ہے. زمینی آنکھ بے نور ہوتی ہے جب تک آسمانی روشنی کا طلوع اور ظہور نہ ہو. اس لیے جب تک آسمانی نور جو نشانات کے رنگ میں ملتا ہے کسی دل کو تاریکی سے نجات نہ دے، انسان اس پاکیزگی کو کب پا سکتا ہے جو گناہ سے بچنے میں ملتی ہے؟ پس گناہوں سے بچنے کے لیے اس نور کی تلاش کرنی چاہیے جو یقین کے روشنی کے ساتھ آسمان سے اترتا ہے، اور ایک ہمت قوت عطا کرتا ہے، اور تمام قسم کے گرد و غبار سے دل کو پاک کرتا ہے. اس وقت انسان گناہ کے زہرناک اثر کو شناخت کر لیتا اور اس سے دور بھاگتا ہے. جب تک یہ حاصل نہیں، گناہوں سے بچنا محال ہے. یہ طریق ہے جو ہم پیش کرتے ہیں. اس پر اگر کوئی اعتراض ہو سکتا ہے تو بے شک ہر ایک شخص کو اجازت دیتے ہیں کہ وہ ہمارے سامنے اس کو بیان کرے، تاکہ ایسا نہ ہو کہ وہ کسی عیسائی کے سامنے اس اصل کو بیان کرے اور پھر اس کا کوئی اعتراض سن کر شرمندہ ہو. جو اعتراض اس پر ہو سکتا ہو بے شک کیا جاوے. فرمایا، بے شک یہ بات ہے جس کو میں خود بھی بیان کرنا چاہتا تھا، یہ بات کہ ایسا یقین کیوں کر پیدا ہو. اس کے لیے اتنا ہی کہنا چاہتے ہیں کہ ایسے یقین کے خواہش مند کے لیے ضروری ہے کہ وہ کونوں صادقین سے حصہ لے. صادق سے صرف یہی مراد نہیں کہ انسان زبان سے جھوٹ نہ بولے، یہ بات تو بہت سے ہندوؤں اور دیریوں میں بھی ہو سکتی ہے، بلکہ صادق سے مراد وہ شخص ہے جس کی ہر بات صداقت اور راستی ہونے کے علاوہ اس کے ہر حرکات و سکنات و قول سب صدق سے بھرے ہوئے ہوں. گویا یہ کہو کہ اس کا وجود ہی صدق ہو گیا ہو، اور اس کے اس صدق پر بہت سے تائیدی نشان اور آسمانی خوارق گواہ ہوں. چونکہ صحبت کا اثر ضرور ہوتا ہے، اس لیے جو شخص ایسے آدمی کے پاس جو حرکات و سکنات افعال و اقوال میں خدائی نمونہ اپنے اندر رکھتا ہے، صحت نیت اور پاک ارادہ اور مستقیم جستجو سے ایک مدت تک رہے گا، تو یقین کامل ہے کہ وہ اگر دیریا بھی ہو تو آخر خدا تعالی کے وجود پر ایمان لے آئے گا، کیونکہ صادق کا وجود خدا نما وجود ہوتا ہے. انسان اصل میں انسان سے ہے، یعنی دو محبتوں کا مجموعہ ہے، ایک انس وہ خدا سے کرتا ہے، دوسرا انس انسان سے. کیونکہ انسان کو تو اپنے قریب پاتا اور دیکھتا ہے، اور اپنی بنی نو کی وجہ سے اس سے جھٹ پٹ متاثر ہو جاتا ہے. اس لیے کامل انسان کی صحبت اور صادق کی معیت اسے وہ نور ادا کرتی ہے جس سے خدا کو دیکھ لیتا ہے اور گناہوں سے بچ جاتا ہے. انسان کے دراصل دو وجود ہوتے ہیں، ایک وجود تو وہ ہے جو ماں کے پیٹ میں تیار ہوتا ہے اور جسے ہم تم سب دیکھتے ہیں، جسے لے کر وہ باہر آ جاتا ہے، اور یہ وجود بلا کسی فرق کے سب کو ملتا ہے. لیکن ایک اور وجود بھی انسان کو دیا جاتا ہے جو صادق کی صحبت میں تیار ہوتا ہے. یہ وجود بظاہر ایسا نہیں ہوتا کہ ہم اسے چھو کر یا ٹٹول کر دیکھ لیں، مگر وہ ایسا وجود ہوتا ہے کہ اس وجود پر ایک قسم کی موت وارد ہو جاتی ہے. وہ خیالات، وہ افعال اور حرکات جو اس سے پہلے صادر ہوتے تھے یا دل میں گزرتے تھے، یہ ان سے بالکل الگ ہو جاتا ہے، اور شبہات سے جو اس کے دل کو تاریک کیے رہتے تھے ان سے ان کو نجات مل جاتی ہے. اور یہی وجود حقیقی نجات ہوتی ہے جو سچی پاکیزگی کے بعد ملتا ہے، کیونکہ جب تک شبہات سے نجات نہیں اس کو تاریکی سے نجات نہیں، اور سچی پاکیزگی اسے میسر نہیں، اور وہ خدا کو دیکھ نہیں سکتا، اس کی عظمت و حیبت کا اس کے دل پر اثر نہیں ہو سکتا. اور سچ تو یہ ہے کہ وہ خدا کو دیکھ نہیں سکتا. اور جو شخص اس دنیا میں खुदा के देखने से बेनसीब है, वो क्यामत को भी मारूम ही होगा। जैसे खुदा ने खुद फरमाया है, मन काना फिहाज आमा फव फिल आखिरत आमा, बनी इसराइल आयत 73। इससे ये मुराद तो नहीं हो सकती कि जो इस दुनिया में अंधे हैं वो क्यामत को भी अंधे होंगे, बल्कि इसका मफहूम यही है कि खुदा को ढूंढने वालों के दिल निशानात से ऐसे मुनव्वर किए जाते हैं कि वो खुदा को देख लेते हैं और उसकी अजमत और जबरूत का मुशाहदा करते हैं, यहां तक कि दुनिया की सारी अजमतें और बुजुर्गियां उनकी निगाह में हेच हो जाती हैं। और अगर खुदा को देखने की आंखें और उसको दरियाफ्त करने के हवास से दुनिया में उसको हिस्सा नहीं मिला तो उस दूसरे आलम में भी नहीं देख सकेगा। बस अल्लाह ताला को जैसा कि वो है किसी गलती के बदू शनाख्त करना और इसी दुनिया में सच्चे और सही तौर पर उसकी जात और सिफात की मारिफत हासिल करना ही तमाम रोशनियों और तजलियात की कलीद है। इसी से वो आग पैदा होती है जो पहले इंसान की गुनागार हाल पर वारिद मौत वारद करती है और उसको जला देती है और फिर उसको नूर अता करती है जिससे वो गुनाह को शनाख्त करता और उसकी जहर पर इतला पाकर उससे डरता और दूर भागता है। बस यही वो दो किस्म की आग है जो एक तरफ गुनाह को जलाती और दूसरी तरफ नेकियों की खुदरत अता करती है, और उसका नाम जलाल और जमाल की आग है, क्योंकि गुनाह से तो जलाली रंग और हैबत ही से बच सकते हैं। जब यह इल्म हो कि अल्लाह ताला इस गुनाह की सजा में शदीदुल अज़ाब है और मालिक यौमिद्दीन है, तो इंसान पर एक हैबत तारी हो जाएगी जो उसको गुनाह से बचा देगी। और जमाल नेकियों की तरफ जज्ब करता है, जबकि यह मालूम हो जाए कि खुदा ताला रब्बुल आलमीन है, रहमान है, रहीम है, तो बेख्तियार होकर दिल उसकी तरफ खींचा जाएगा और एक सुरूर और लज्जत के साथ नेकियों का सुदूर होने लगेगा। जैसे चांदी या सोने के थाली में डालकर खूब आग रोशन की जावे, इससे उसका वो सारा मैल कुचैल जो मिला हुआ होता है फिल फौर अलग हो जाता है और फिर उसको उम्दा और खूबसूरत जेवर की शक्ल में लाने के वास्ते जो किसी हसीन के लिए बनाया जाए, इस बात की जरूरत है कि फिर आग देकर उसे मुफीद मतलब बना दिया जाए। जब तक वह इन दोनों आगों के बीच में रखा न जावे, वो खूबसूरत और दरख्शां जेवर की शक्ल इख्तियार नहीं कर सकता। इसी तरह इंसान जब तक जलाली और जमाली आग में डाला ना जाए, वो गुनाह सोच फितरत लेकर नेक बनने के काबिल नहीं होता। इसलिए पहले गुनाह जलाया जाता है और फिर जमाली आग से नेकी की कुव्वत अता होती है और फिर फितरत में एक रोशनी और चमक आती है जो नेकी और बदी में तमीज बनाकर नेकी की तरफ जज्ब करती है। उस वक्त एक नई पैदाइश मिलती है। सूरह दार में इस पैदाइश की हालत का बयान काफूरी और जंजबीरी शरबत की मिसाल से दिया है। चुनाचे पहले फरमाया, इन्नल अब्रार यशबून मिन कासिन कान मिजाजुहा काफूरा, अत्तार आयत 6। यानी मोमिन जो खुदा के नेक बंदे हैं वो काफूरी प्याले पीते हैं। काफूर का लफ्ज इसलिए इख्तियार किया गया है कि काफरा ढांकने को कहते हैं और काफूर मुबालगा का सीगा है, यानी बहुत ढांकने वाला। ऐसी ताउन भी है, मैं समझता हूँ ताउन इसलिए नाम रखा है कि यह अहले हक पर तान करने से पैदा होती है, और ताउन और दीगर अमराज वबाई हैजा में काफूर एक उम्दा चीज है और मुफीद साबित होती है। गरज काफूरी प्याले के पहले जिक्र किया है, और ये इसलिए है कि अव्वल ये बताया जाए कि कामिल होने के लिए काफूरी प्याला पहले पीना चाहिए ताकि दुनिया की मोहब्बत सर्द हो जाए और वो फिस्क फजूर के ख्यालात जो दिल से पैदा होते थे और जिनके जहर रूह को हलाक करती थी दबाए जाएं और इस तरह पर गुनाह की हालत से इंसान निकल आए। बस चूंकि पहले मैल कुचैल का दूर होना जरूरी था, इसलिए काफूरी प्याला पिलाया। जंजबील असल में दो लफ्जों से मुरकब है, जना और जबल से, और जना लुगत अरब में ऊपर चढ़ने को कहते हैं और जबल पहाड़ को। और इस मुरकब लफ्ज के माने ये हुए कि पहाड़ पर चढ़ गया। और ये साफ बात है कि एक जहरीले और वबाई मर्ज के बाद इंसान को आला दर्जे की सेहत तक पहुंचने के वास्ते दो हालतों में से गुजरना होता है। पहली वो हालत होती है जबकि जहरीले और खतरनाक मादे रुक जाते हैं और उनमें इसलाह की सूरत पैदा होती है और जहरीले हमलों से निजात मिलती है और वो मवाद दबाए जाते हैं, मगर आज़ाब दस्तूर कमज़ोर होते हैं और उनमें कोई कुव्वत और सकत नहीं होती जिससे वो काम करने के काबिल हो। एक रबूदगी किसी हालत होती है, ये वो हालत है जिसको काफूरी प्याले पीने से ताबीर किया गया है। इस हालत में गुनाह का जहर दबाया जाता है और उस जोश को ठंडा किया जाता है जो नफ्स की सरकशी और जोश की हालत में होता है, मगर अभी नेकी करने की कुव्वत नहीं आती। बस दूसरी हालत जो जंजबीली हालत है वो वही है जबकि सेहत कामिल के बाद तवानाई और ताकत आ जाए, यहाँ तक के पहाड़ों पर भी चढ़ सके। और जंजबील बजाय खुद चूंकि हरारत गरीजी को बढ़ाती है, इसलिए अल्लाह ताला ने जिक्र से बताया कि पहले मोमिनों के गुनाहों की हालत पर मौत आती है और फिर उन्हें नेकी की तौफीक और कुव्वत मिलती है। गुनाह की हालत में इंसान पस्ती और जिल्लत में होता है और जूं जूं गुनाह करता जाता है नीचे नीचे चले जाता है, लेकिन जब गुनाहों पर मौत आती है तो इस पस्ती के गड़े में ही पड़ा हुआ होता है जब तक ऊपर चढ़ने के लिए इसे जंजबीरी शरबत न मिले। बस नेकियों की तौफीक अता होने पर वो फिर ऊपर चढ़ना शुरू करता है। और ये पहाड़ी घाटियां वही हैं जो सिरात अल्लज़ीना अनअमता अलैहिम में बयान हुई हैं। खुदा ताला के रास्तबाजों और मुनम अलैहिम की राह ही वो असल मकसूद है जो इंसान के लिए खुदा ताला ने रखी है। क्योंकि खुदा ताला वाहिद है और वहदत को प्यार करता है, इसलिए सब काम वहदत ही के जरिए करता है। वो अगर चाहता तो सबको नबी बना देता, मगर ये अम्र वहदत के खिलाफ था इसलिए ऐसा नहीं किया। ताहम इसमें बुखल भी नहीं है। हर एक शख्स जो इस राह को इख्तियार करने के लिए सच्चा मुआहदा करता है वो उसका लुत्फ और जौक उठा लेता है। इसीलिए कहा गया है कि उम्मत में अब्दाल होते हैं जिनकी फितरत को बदला दिया जाता है और ये तब्दीली तिबाए सुन्नत और दुआओं से मिलती है। फरमाया ये इन लोगों की गलती है, गुनाह की तारीफ में उन्होंने धोखा खाया है। गुनाह असल में जुनाह से लिया गया है और जीम का तबादला गाफ से किया गया है, जैसे फारसी वाले कर लेते हैं। और जुनाह असल में आमदन किसी तरफ मेल करने को कहते हैं, मेल करने को कहते हैं। बस गुनाह से यह मुराद है कि आमदन बदी की तरफ मेल किया जावे। बस मैं हरगिज नहीं मान सकता कि अम्बिया अलैहिस्सलाम से यह हरकत सरजद हो और कुरान शरीफ में इसका जिक्र भी नहीं। अम्बिया अलैहिस्सलाम से गुनाह का सुदूर इसलिए नामुमकिन है कि आरिफाना हालत के इंतहाई मकाम पर वो होते हैं और ये नहीं हो सकता कि आरिफ बदी की तरफ मेल करे। फरमाया आमा से तो आमद नहीं पाया जाता, असा से तो आमद नहीं पाया जाता, क्योंकि दूसरी जगह खुद खुदा ताला फरमाता है फनासिया वलम नजीद लहू आजमा, सूरह तौहा आयत 16। असा से याद आया, मेरा एक फिक्र है अला सा इलाज ओ मन अफा। इससे मालूम होता है कि जलाली तजल्लियात ही से इंसान गुनाह से बच सकता है। 18 नवंबर 1901 बवक्त सहर सुबह 8 बजे 8:30 बजे मिस्टर डिक्सन सयाह को मुखातब करते हुए फरमाया, हजरत अख्तस हमारी दिली आरजू यही है कि आप चंद रोज हमारे पास और ठहरें ताकि मैं इस्लाम की वो रूहानी फलासफी जो इस जमाने में मख्फी थी और जो खुदा ने मुझे अता की है आपको समझाऊं। मिस्टर डिक्सन मैं आपका अजबत ममनून हूं, मगर आज मुझे जाना ही चाहिए, मैंने कुछ कुछ सुन लिया है। हजरत अख्तस चूंकि आपको चले जाना है इसलिए मैं चाहता हूं कि कुछ तो अपने मकसद को बयान कर दूं। अम्बिया अलैहिस्सलाम की दुनिया में आने की सबसे बड़ी गर्ज और उनकी तालीम और तबलीग का अजीम शान मकसद यह होता है कि लोग खुदा ताला को शनाख्त करें اور اس زندگی سے جو انہیں جہنم اور ہلاکت کی طرف لے جاتی ہے، اور جس کو گناہ آلود زندگی کہتے ہیں نجات پائیں. حقیقت میں یہی بڑا بھاری مقصد ان کے آگے ہوتا ہے. بس اس وقت بھی جو خدا تعالیٰ نے ایک سلسلہ قائم کیا ہے اور اس نے مجھے مبعوث فرمایا ہے، تو میرے آنے کی غرض بھی وہی مشترک غرض ہے جو سب نبیوں کی تھی. یعنی میں بتانا چاہتا ہوں کہ خدا کیا ہے، بلکہ دکھانا چاہتا ہوں اور گناہ سے بچنے کی راہ کی طرف برابری کرتا ہوں. دنیا میں لوگوں نے جس قدر طریقے اور ہیلے گناہ سے بچنے کے لیے نکالے ہیں اور خدا کی شناخت کے جو اصول تجویز کیے ہیں، وہ انسانی خیالات ہونے کی وجہ سے بالکل غلط ہیں اور محض خیالی باتیں ہیں جن میں سچائی کی کوئی روح نہیں ہے. میں ابھی بتاؤں گا اور دلائل سے واضح کروں گا کہ گناہوں سے بچنے کا صرف ایک ہی طریق ہے، اور وہ یہ ہے کہ اس بات پر کامل یقین انسان کو ہو جاوے کہ خدا ہے اور وہ جزا سزا دیتا ہے. جب تک اس اصول پر یقین کامل نہ ہو، گناہ کی زندگی پر موت وارد نہیں ہو سکتی. دراصل خدا ہے اور ہونا چاہیے، یہ دو لفظ ہیں جن میں بہت بڑے غور اور فکر کی ضرورت ہے. پہلی بات کہ خدا ہے، یہ علم الیقین بلکہ حق الیقین کے تحت سے نکلتی ہے، اور دوسری بات قیاسی اور ظنی ہے. مثلا ایک شخص جو فلاسفر اور حکیم ہو، وہ صرف نظام شمسی اور دیگر اجرام اور مصنوعات پر نظر کر کے صرف اتنا ہی کہہ دے کہ اس ترتیب محکم اور ابلغ نظام کو دیکھ کر میں کہتا ہوں کہ ایک مدبر اور حکیم و علیم آنے کی ضرورت ہے، تو اس سے یقین شخص خود اللہ تعالیٰ سے ہم کلام ہو کر اور اس کی تائیدات کے چمکتے ہوئے نشان اپنے ساتھ رکھ کر کہتا ہے کہ واقعی ایک قادر مطلق خدا ہے. وہ معرفت اور بصیرت کی آنکھ سے اسے دیکھتا ہے. ان دونوں میں زمین و آسمان کا فرق ہے، اور یہی وجہ ہے کہ حکیم یا فلاسفر جو صرف قیاسی طور پر خدا کے وجود کا قائل ہے، سچی پاکیزگی اور خدا ترسی کے کمال کو حاصل نہیں کر سکتا. کیونکہ یہ ظاہر بات ہے کہ نری ضرورت کا علم کبھی بھی اپنے اندر وہ قوت اور طاقت نہیں رکھتا جو الہی روح پیدا کر کے اسے گناہ کی طرف دوڑنے سے بچا لے اور اس تاریکی سے نجات دے جو گناہ سے پیدا ہوتی ہے. مگر جو براہ راست خدا کا جلال آسمان سے مشاہدہ کرتا ہے، وہ نیک کاموں اور وفاداری اور اخلاص کے لیے اس کی جلال کے ساتھ ہی ایک قوت اور روشنی پاتا ہے جو اس کو بدیوں سے بچا لیتی اور تاریکی سے نجات دیتی ہے. اس کی بدی کی قوتیں اور نفسانی جذبات پر خدا کے مکالمات اور پرو مکاشفات سے ایک موت وارد ہو جاتی ہے، اور وہ شیطانی زندگی سے نکل کر ملائکہ کی زندگی بسر کرنے لگتا ہے اور اللہ تعالیٰ کے ارادے اور اشارے پر چلنے لگتا ہے. جیسے ایک شخص آتش سوزندہ کے نیچے بدکاری نہیں کر سکتا، اسی طرح جو شخص خدا کے جلالی تجلیات کے نیچے آتا ہے، اس کی شیطنت مر جاتی ہے اور اس کے سام کا سر کچلا جاتا ہے. بس یہی وہ یقین اور معرفت ہوتی ہے جس کو انبیاء علیہ السلام آ کر دنیا کو عطا کرتے ہیں، جس کے ذریعہ سے وہ گناہ سے نجات پا کر پاک زندگی حاصل کر سکتے ہیں. اس طریق پر خدا نے مجھے مامور کیا ہے، اور میرے آنے کی یہی غرض ہے کہ میں دنیا کو دکھا دوں کہ خدا ہے اور وہ جزا سزا دیتا ہے. یہ بات کہ ماس اس یقین ہی سے انسان پاک زندگی بسر کر سکتا ہے اور گناہ کے موت سے بچ سکتا ہے، ایسی صاف ہے جس کے لیے ہم کو منطقی دلائل کی بھی ضرورت نہیں. کیونکہ خود انسان کی فطرت اور روزمرہ کا تجربہ اور مشاہدہ اس کے لیے زبردست گواہ ہیں کہ جب تک یہ یقین کامل نہ ہوگا کہ خدا ہے اور وہ گناہ سے نفرت کرتا ہے اور سزا دیتا ہے، کوئی اور ہیلا کسی صورت میں کارگر ہو ہی نہیں سکتا. کیونکہ ہم دیکھتے ہیں کہ جن اشیاء کی تاثیرات کی عمدگی کا ہم کو علم ہے، ہم کیسے دوڑ دوڑ کر ان کی طرف جاتے ہیں، اور جن چیزوں کو اپنے وجود کے لیے خطرناک زہریں سمجھتے ہیں، ان سے کیسے بھاگتے ہیں. مثال کے طور پر دیکھو، اس جھاڑی میں اگر یقین ہو کہ سانپ ہے، تو کیا کوئی بھی ہم میں سے ہوگا جو اس میں اپنا ہاتھ ڈالے یا قدم رکھتے؟ ہرگز نہیں. بلکہ اگر کسی بل میں शाम के होने का मामूली वहम भी हो तो उस तरफ से गुजरने में हर वक्त मुदाका होगा, तबीयत खुद ब खुद उस तरफ जाने से रुकेगी। ऐसे ही जहरों की बाबत जब हमें इल्म पड़ता है, मसलन अस्टर्कनिया केस के खाने से आदमी मर जाता है, तो कैसे इससे बचते और डरते हैं। एक मोहल्ले में ताउन हो तो इससे भागते हैं और वहां कदम रखना आग से तन्नूर में गिरना समझते हैं। अब वो बात क्या है जिसने दिल में खौफ और हरास पैदा किया है कि किसी सूरत में भी दिल इस तरफ का इरादा नहीं करता। वो वही यकीन है जो उसकी मौलिक और मुजिर तासीरात पर हो चुका है। इस किस्म की बेशुमार नजीरें हम दे सकते हैं और ये हमारी जिंदगी में रोजमर्रा पेश आती हैं। अब ये बहसें कि गुनाह से बचने का ये जरिया है या फलां हीला है, बिल्कुल बेसूद और बेमतलब हैं, क्योंकि जब तक इलाही तजलियात के रोब और गुनाह के जहर और उसके खतरनाक नतायज का पूरा इल्म ना हो, ऐसा इल्म जो यकीन कामिल तक पहुंच गया हो, गुनाह से नजात नहीं हो सकती। ये ख्याल और एक बिल्कुल बेमानी बात है कि किसी का खून गुनाह से पाक कर सकता है। खून या खुदकुशी को गुनाह से क्या ताल्लुक, वो गुनाह के जायल करने का तरीक नहीं। हाँ, इससे गुनाह पैदा हो सकता है और तजर्बा ने शहादत दी है कि इस मसले को मानकर कहां से कहां तक नौबत पहुंच गई है। मैं हमेशा यही कहता हूं कि गुनाह से बचने की सच्ची फलासफी यही है कि गुनाह के जरर देने वाली हकीकत को पहचान लें और इस बात पर यकीन कर लें कि एक जबरदस्त हस्ती है जो गुनाहों से नफरत करती है और गुनाह करने वाले को सजा देने पर कादिर है। देखो, अगर कोई शख्स किसी हाकिम के सामने खड़ा हो और उसका कुछ असबाब मुतफरक तौर पर पड़ा हो, तो ये कभी जरूरत नहीं करेगा कि असबाब का कोई हिस्सा चुरा ले, खाब वो चोरी के कैसे ही कवि मुहर्रिक हो और वो कैसे ही बदादत का मुबतला हो, मगर उस वक्त उसकी सारी कुवतों और ताकतों पर एक मौत वारद हो जाएगी और उसे हारगे जरूरत ना हो सकेगी और इस तरह पर वो चोरी से जरूर बच जाएगा। इस तरह पर हर किस्म के खताकारों और शरीरों का हाल है कि जब उन्हें ऐसी कुवत का पूरा इल्म हो जाता है जो उनकी शरारत पर सजा देने के लिए कादर है, तो वो जज्बात उनके दब जाते हैं। यही सच्चा तरीक गुनाह से बचने का है कि इंसान खुदा ताला पर कामिल जब यकीन पैदा करे और उसके जजा और सजा देने की कुव्वत पर मारिफत हासिल करे। ये नमूना गुनाह से बचने के तरीके मुतालिक खुदा ने हमारी फितरत में रखा हुआ है, इसलिए मैंने मुनासिब समझा कि इस असूल को आपके सामने पेश कर दूं कि आज आपको फायदा पहुंचे। और चूंकि आप सफर करते रहते हैं और मुख्तलिफ आदमियों से मिलने का आपको इत्तेफाक होता है, आप उनसे इसे जिक्र भी कर सकते हैं, और अगर ये तरीक जो मैं पेश करता हूं आपके नजदीक सही नहीं है तो मैं आपको इजाजत देता हूं कि आप जिस कदर चाहें जिरा करें, ये मेरी तरफ से आपको एक तोहफा है और मैं ऐसे तोहफे दे सकता हूं। हर शख्स जो दुनिया में आता है उसका फर्ज होना चाहिए कि धोखे और खतरे से बचे, बस गुनाह के नीचे एक खतरनाक और तमाम खतरों और धोखों से बढ़कर एक धोखा है। मैं आगाह करता हूं कि इससे बचना चाहिए और यह भी बताता हूं कि क्यों कर बचना चाहिए। अगरचे इससे पहले एक और मसला भी है जो खुदा की हस्ती के मुतालिक है, मगर मैं सरदस्त उसको छोड़ता हूं और इस दूसरे मकसद को लेता हूं जिसका माहसल और मुद्दा यह है कि हर एक आदमी बजाय खुद नेक बनना चाहता है और नेकी को अच्छा समझता है। इख्तलाफ अगर है तो उन तरीकों और हीलों में है जो नेकी के हसूल के लिए इख्तियार किए जाते हैं, मगर मुश्तरक तौर पर नफ्स नेकी को सब पसंद करते और चाहते हैं। छूर बोलना कौन पसंद करता है? जज्बात नफसानी से बचने को अच्छा कहते हैं, मगर हम देखते हैं कि बावजूद बदियों को बदी समझने के भी एक दुनिया इनमें गिरफ्तार है और गुनाह के सैलाब में बहती हुई जा रही है। मैं मिसाल के तौर पर कहता हूं कि ईसाइयों ने इंसान को गुनाहगार जिंदगी को हलाक करके नेकी और पाकीजगी की जिंदगी के हसूल के लिए यह राह बताई है कि मसीह हमारे लिए मर गया और हमारे गुनाहों का बोझ उसने उठा लिया और उसके खून से हम पाक हो गए। मगर मैं देखता हूं और आपको भी इकरार करना पड़ेगा کہ مسیح کے خون نے یورپ کی حالت پر کوئی نمایاں اثر اور تبدیلی پیدا نہیں کی، بلکہ ان کی اخلاقی اور روحانی حالتوں پر نظر کر کے سخت افسوس ہوتا ہے. ان کی زندگی مرتوازانہ زندگی نہیں بلکہ ایک آزادی اور عبادت کی زندگی ہے. کتنے ہی جو سری سے خدائی کے منکر ہیں، اور بہت ہیں جو خدا کو مان کر اور مسیح کے خون پر ایمان رکھتے ہوئے بھی اپنی حالت میں گرے ہوئے ہیں. شراب کی وہ کثرت ہے جو کے میل تک شراب کی دکانیں چلی جاتی ہیں، اور نامارم عورتوں کو سارے عذاب بھی نہ بچ سکے. میں عیسائیوں تک ہی اس گناہ کے سیلاب کو محدود نہیں کرتا، میں صاف کہتا ہوں کہ اس وقت دنیا کی ساری قومیں اس زہر کو کھا رہی ہیں اور ہلاک ہو رہے ہیں. مسلمانوں نے باوجود کہ ان کے پاس ایک روشن کتاب تھی اور اس میں کسی کے خون کے ذریعہ ان کو گناہ سے پاک کرنے کا وعدہ دے کر آزاد نہیں کیا گیا تھا، لیکن وہ بھی خطرناک طور پر اس بلا میں مبتلا ہیں. ہندوؤں کو دیکھو، ان میں بھی یہی بلا موجود ہے، یہاں تک کہ ان میں سے بعض قوموں نے جیسے آریہ ہیں نیوگ جیسے مسئلے کو اپنے ایمانیات اور معتقدات میں داخل کر لیا ہے. ایک مرد جب کہ اولاد پیدا کرنے کے ناقابل ہو تو وہ اپنی بیوی کو دوسرے سے اولاد پیدا کرنے کی اجازت دے دے. غرض اس قسم کی ناپاک زندگی جو حقیقت میں گناہ کی لعنت ہے وہ عام ہو رہی ہے، اور وہ پاک زندگی جو گناہ سے بچ کر ملتی ہے وہ ایک لال تابہ ہے جو کسی کے پاس نہیں ہے. ہاں، خدا تعالی نے وہ لال تابہ مجھے دیا ہے، اور مجھے اس نے مامور کیا ہے کہ میں دنیا کو اس لال تابہ کے اصول کی راہ بتا دوں. اس راہ پر چل کر میں دعوے سے کہتا ہوں کہ ہر ایک شخص یقیناً اس کو حاصل کر لے گا، اور وہ ذریعہ اور وہ راہ جس سے یہ ملتا ہے ایک ہی ہے، جس کو خدا کی سچی معرفت کہتے ہیں. درحقیقت یہ مسئلہ بڑا مشکل اور نازک مسئلہ ہے، کیونکہ ایک مشکل امر پر موقوف ہے. فلاسفر، جیسے کہ میں نے پہلے کہا ہے، آسمان اور زمین کو دیکھ کر اور دوسرے مصنوعات کی ترتیب ابلغ و مکمل نظر کر کے صرف اتنا بتاتا ہے کہ کوئی سانحہ ہونا چاہیے، مگر میں اسے بلندر مقام پر لے جاتا ہوں اور اپنے ذاتی تجربوں کی بنا پر کہتا ہوں کہ خدا ہے. اب اس میں سری فرق ہے، مگر یہ فرق تبھی نظر آ سکتا ہے جب آنکھ صاف ہو. ایسی صاف آنکھ کے عطا ہونے پر انسان برینوں کے حقوق اور خدا کے حقوق میں تمیز کر کے انہیں محفوظ کر لیتا ہے، اور یہ وہی آنکھ ہے جس کو خدا کے دیکھنے کی آنکھ کہتے ہیں. اس آنکھ کے ملنے پر وہ پاک زندگی شروع ہوتی ہے، اور گناہوں سے بچنے کا یہ ذریعہ تو کسی حالت میں درست نہیں ہو سکتا کہ کسی دوسرے کو سزا ملے اور ہمارے گناہ معاف ہو جائیں، زید کو پھانسی ملے اور بکر بچ جاوے، کیونکہ اس کے ابطال پر یہی دلیل کافی ہے کہ خارجی امور میں ہم اس کی کوئی نظیر نہیں پاتے اور اس طریق سے بچ نہیں سکتے، بلکہ دلیر ہوتے ہیں. مثلا یہ کتا ہے، یہ بھیڑیا نہیں ہے. اصل میں اگر یہ بھیڑیا ہو اور ہم اس کو کتا سمجھیں تو بھی ممکن ہی نہیں کہ اسے ڈریں اور وہ خوف کریں جو ایک خونخوار بھیڑیے سے کرتے ہیں. کیوں؟ اس لیے کہ ہمیں علم نہیں ہے کہ وہ بھیڑیا ہے. ہمارے علم میں وہ ایک کتا ہے، لیکن اگر یہ علم ہو کہ یہ بھیڑیا ہے تو اس سے دور بھاگیں گے اور اس سے بچنے کے لیے اچھی خاصی تیاری کریں گے. لیکن اگر یہ علم اور بے وسیع ہو جاوے کہ یہ شیر ہے تو بہت بڑا خطرہ پیدا ہوگا اور اس سے بچنے کے لیے اور بھی تیاری کریں گے. غرض جمیع قوا پر ہیبت اور تاثیر کے علم سے ایک خاص اثر ہوتا ہے. پس اب یہ کیسی صاف صداقت ہے جس کو ہر شخص سو سکتا ہے کہ پھر گناہوں سے بچنے کے واسطے کیا راہ ہو سکتی ہے. میں دعویٰ سے کہتا ہوں اور میں ایسی صداقت پر قائم کیا گیا ہوں، اور یہی حق ہے کہ جب تک خدا قہار کی معرفت تام نہ ہو اور اس کی قوتوں اور طاقتوں کی ایک شمشیر برہنا نظر نہ آوے، انسان بدی سے بچ نہیں سکتا. بدی ایک ایسا ملکہ ہے جو انسان کو ہلاکت کی طرف لے جاتا ہے، اور دل بے اختیار ہو کر قابو سے نکل جاتا ہے. خواہ کوئی یہ کہے کہ شیطان حملہ کرتا ہے، خواہ کسی اور طرز پر اس کو بیان کیا جاوے، یہ ماننا پڑے گا کہ آج کل بدی کا زور ہے اور شیطان اپنی حکومت और सल्तनत को कायम करना चाहता है। बदकारी और बेहयाई के दरिया का बंद टूट पड़ा है और वो अतराब में तूफानी रंग में जोशजन है। बस किस कदर जरूरी है कि अल्लाह ताला जो हर मुसीबत और मुश्किल के वक्त इंसान का दस्तगीर होता है, इस वक्त उसे हर बला से नजात दे। चुनाचे उसने अपने फजल से सिलसिले को कायम किया है। दुनिया ने सैलाब से बचने के वास्ते मुख्तलिफ हीले निकाले हैं और जैसा कि मैंने अभी कहा है, ईसाइयों ने जो कुछ पेश किया है वो एक ऐसी बात है कि जिसके बयान करने से भी शर्म आती है। फिर इसका इलाज वही है जो खुदा ने इंसान की फितरत में रखा है, यानी ये कि वो मुफीद और नफा रसा चीजों की तरफ रगबत करता है और मुज़िर और नुकसान रसा चीजों से दूर भागता है और नफरत का इजहार करता है। देखो, सोने और चांदी को अपने लिए मुफीद समझता है तो उसकी तरफ कैसे रगबत करता है और किन किन मेहनतों और मुश्किलात से बहम पहुंचाता है और फिर किन हिफाजतों से उसे रखता है। लेकिन अगर कोई शख्स सोने चांदी को तो फेंक दे और उसके बजाय मिट्टी के बड़े बड़े ढेले उठाकर अपने संदूकों में बंद करके उनके हिफाजत करने लगे तो क्या डॉक्टर उसके दीवानगी का फतवा ना देंगे? जरूर देंगे। इसी तरह पर जब हमें यह महसूस हो जावे कि खुदा है और वो बदी से नफरत करता और नेकी को प्यार करता है और नेकियों को अजीज रखता है तो हम दीवानावार नेकियों की तरफ दौड़ेंगे और गुनाह की जिंदगी से दूर भागेंगे। यही एक असूल है जो नेकी की कुव्वत को ताकत बख्शता और नेकी के कुवा को तारीख देता है और बदी की कुव्वतों को हलाक करता और शैतान के जुरियत को शिकस्त देता है। जब वाकई तौर पर इस आफ्ताब की तरह जो इस वक्त दुनिया पर चमकता है खुदा पर हमें यकीन हासिल हो जावे और हम खुदा को गोया देख लें तो यकीनन हमारी सिफली जिंदगी पर मौत वारद हो जाती है और उसके बजाय एक आसमानी जिंदगी पैदा हो जाती है जैसे अंबिया अलैहिस्सलाम और दूसरे रास्तबाजों की जिंदगियां थीं। मैं आपको यकीन दिलाता हूं कि खुदा की रहमत फरमा बरदारों और रास्तबाजों पर होती है जो खुदा ताला के हजूर नेकी और पाकीजगी का तोहफा लेकर जाते हैं और शरारतों और बदकारियों से इसलिए दूर रहते हैं कि वो जानते हैं कि ये खुदा ताला से बोध और हिरमान का मुजिब है। ऐसे लोग एक चश्मे से धोए जाते हैं जिसका धोया हुआ फिर कभी मैला और नापाक नहीं होता और उन्हें वो शरबत पिलाया जाता है जिसका पीने वाला कभी प्यासा नहीं होता, उन्हें वो जिंदगी अता होती है जिस पर कभी मौत वारिद नहीं होती, उन्हें वो जन्नत दिया जाता है जिससे कभी निकलना नहीं होता। बरखिलाफ इसके वो लोग जो इस चश्मे से सैराब नहीं होते और खुदा के हाथों से जिसका मसा नहीं होता वो खुदा से दूर हो जाते हैं और शैतान के करीब हो जाते हैं। उन्होंने खुदा की तरफ आना छोड़ दिया है और यही वजह है कि ना उनमें तसल्ली की कोई राह बाकी है, ना उनके पास दलायल हैं, ना तासीरात। एक ईसाई से अगर पूछा जाए कि तू जो दावा करता है कि मसीह के खून से मेरे गुनाह पाक हो गए हैं, तेरे पास इसका क्या सबूत है? वो कौन से फाकुल आदत अमूर तुझ में पैदा हुए हैं जिन्होंने एक गैर मामूली खुदा तरसी और नेकोकारी की रूह तुझ में फूंक दी है? तो वो कुछ जवाब ना दे सकेगा। बरखिलाफ इसके अगर कोई मुझसे पूछे तो मैं उसको उन खारिक आदत अमूर का जबरदस्त सबूत दे सकता हूं और अगर कोई तालिब सादिक हो और उसमें शताबकारी और बदजनी की कुव्वत बढ़ी हुई ना हो तो मैं उसे मुशाहदा करा सकता हूं। बाज उमूर ऐसे होते हैं कि अगर उनके दलायल ना भी मिले तो उनकी तासीरात बजाय खुद इंसान को कायल कर देती है और वही तासीरात दलायल के कायम मकाम हो जाती हैं। कफारा के हक होने के अगर दलायल ईसाइयों के पास नहीं है, जैसा कि वो कह दिया करते हैं कि ये भी एक राज है, तो हम पूछते हैं कि वो उन तासीरात को ही पेश करें जो कफारे के इतकाद ने पैदा की है। यूरोप की ये बात है जिंदगी दूर से इन तासीरात का नमूना दिखा रही है, इससे बढ़कर वो क्या पेश करेंगे और ये एक अकलमंद के समझने के वास्ते काफी है कि क्या असर हुआ। एक के काबिल है जिस पर गौर ना करने की वजह से बाज आदमियों को बड़े बड़े धोखे लगे हैं और वो ज्यादा है मुस्तकीम से भटक गए हैं। और वो ये है कि इंसान की पैदाइश एक किस्म की नहीं है, जैसे बूटियां हजारों किस्म की होती हैं और जमादात में भी मुख्तलिफ किस्में पाई जाती हैं, कोई चांदी की कान है, कोई सोने की, कोई तांबे और लोहे की। इसी तरह पर इंसानी फितरतें मुख्तलिफ किस्म की हैं और बाद इंसान इस किस्म की फितरत रखते हैं कि वो एक गुनाह से नफरत करते हैं और बाद किसी और किस्म के गुनाह से। मसलन एक आदमी है कि वो चोरी तो कभी नहीं करता लेकिन जनाकारी और किस्म की बेहयाई और बेबाकी करता है, या एक जिना से तो बचता है लेकिन किसी का माल मार लेने या खून कर देने को गुनाह ही नहीं समझता, और बड़ी दलेरी के साथ ऐसी बेहुदा बात और अफाल का मुंतकिब होता है। गरज हर एक आदमी को जो देखते हैं तो उसे किसी न किस्म के गुनाह मुबतला पाते हैं और बाज हिस्सों में और बाज किस्म के गुनाहों में बिल्कुल मासूम होते हैं। बस जिस कदर अफराद इंसानों के पाए जाते हैं उनकी बाबत हम कभी भी कतई और यकीनी तौर पर नहीं कह सकते कि वो सब के सब एक ही किस्म के गुनाह करते हैं, बल्कि कोई किसी में मुबतला है, कोई दूसरे में गिरफ्तार है। किसी किस्म की बाबत वो किसी कौम की बाबत वो मगरब में हो या मशरक में, हम नहीं कह सकते कि वो बिल्कुल गुनाह से बची हुई है। सिर्फ इस कदर तो मानेंगे कि फलां गुनाह वो नहीं करती, मगर ये कभी नहीं कह सकते कि बिल्कुल नहीं करती। ये फितरत और ये कुव्वत के बिल्कुल गुनाहों से बेजारी और नफरत पैदा हो जाए, सच्ची तब्दीली के बगैर किसी को मिल नहीं सकती, और इसी तब्दीली को पैदा करना हमारा काम है। जो लोग सिदक दिल और इखलास के साथ सेहत नीयत और पाक इरादा और सच्ची तलाश के साथ एक मुद्दत तक हमारी सोबत में रहें, तो हम यकीनन कह सकते हैं कि खुदा ताला अपने तजलियात के चमकार से उनके अंदरूनी तारीखियों को दूर कर देगा और उन्हें एक नई मारिफत और नया यकीन खुदा पर पैदा होगा, और यही वो जरिए हैं जो इंसान को गुनाह के जहर के असर से बचा लेते हैं और इसके लिए तरियाकी कुव्वत पैदा कर देते हैं। यही वो खिदमत है जो हमारे सुपुर्द होती है, और इसी एक जरूरत को मैं पूरा करना चाहता हूं जो इंसान इस जंजीर और कैद से नजात पाने की जरूरत महसूस करता है, जो गुनाह की जंजीरें हैं उसे इसी तरीके पर नजात मिलेगी। बस अगर कोई किस्से कहानियों के हाथ से फेंक कर और इन वामी हीलों और ख्याली जरियों को छोड़कर किसी की खुदकुशी भी गुनाह से बचा सकती है सिद्क और इखलास से यहां रहे, तो वह खुदा को देख लेगा, और खुदा को देख लेना ही गुनाह पर मौत वार करना है, और वरना इतनी ही बात पर खुश हो जाना कि फलां गुनाह मुझ में नहीं या फलां ऐब से बचा हुआ हूं हकीकी नजात का वारिस नहीं बना सकता। ये तो ऐसा ही है कि किसी ने स्टर्कनिया खाकर मौत हासिल की और किसी ने सम्बुल फार या बादाम के जहर से जान दे दी। हमको इससे कुछ गर्ज नहीं है कि ईसाइयों के तरीके नजात पर या किसी और मजहब के पेश करदा दस्तूर पर कोई लंबी टोड़ी बहस करें, तजर्बा और मुशाहदा खुद गवाह है। हम तो सिर्फ वही तरीक बताना चाहते हैं जो खुदा ने हमें समझाया है और जिस तरीक पर हमें इत्तला दी है। गुनाहों से बचने का सच्चा तरीक जो मुझे बताया गया है और जिसको कुल अंबिया की पाक जमात अपने अपने वक्त पर दुनिया के सामने पेश किया है, वो यही है कि इंसानी जज्बात पर इंसान को उसी वक्त कामिल फतह मिल सकती है और शैतान और उसकी जुर्रियत की शिकस्त का वही वक्त हो सकता है जब इंसान के दिल पर एक दरख्शां यकीन नाजिल हो कि खुदा है और उसकी पाक सिफात के सरी खिलाफ है कि कोई गुनाह करे, और गुनाहगारों पर उसका गजब भड़कता है और पाकबाजों को उसका फजल व रहमत हर बला से नजात देते हैं। और ये मारिफत और ये यकीन हासिल नहीं हो सकता जब तक उन लोगों के पास एक अरसे तक न रहें जो खुदा ताला से शदीद ताल्लुक रखते हैं और खुदा से लेकर मखलूक को पहुंचाते हैं। बस यही हमारी गरज है जो लेकर हम दुनिया में आए हैं, और इसी को हमने आपको सुना दिया है। अब आप इस पर गौर करें और जो सवाल आपका इस पर हो वो आप पेश करें।